हामी वर्तमान बेचेर भविष्य चोर्दैछौ र यसलाई नै कुल गृहस्थ उत्पादन भनिरहेका छौ। वातावरणको बारेमा प्रस्तुत यी माथिका सुन्दर हरफहरू प्रसिद्ध विद्वान पल हकिन्सको थियो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईलाई स्वागत छ। तपाईले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनमा जलवायु परिवर्तन, मानव स्वास्थ्य र वातावरणीय सवालहरू उठाउने गरेका छौं। बाली उब्जाउनका लागि जल, जमीन र उचित हावापानीको आवश्यक हुन्छ। हरित गृह प्रभाव, कृषि र जलवायु परिवर्तन एक अर्कासँग सम्बन्धित छ। हरित गृह ग्यासको प्रमुख स्रोत कृषि हो। कृषि क्षेत्रलाई बलियो बनाउनका लागि जलवायु परिवर्तनको चक्र पनि सही गतिमा चलेको हुनुपर्छ। बदलिँदो जलवायुले कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। विश्वका मान्छेलाई मात्र होइन, जलवायु परिवर्तनले सबै प्राणीहरूको खानामा असर पुर्याउँछ। कृषि उत्पादन घटेपछि खाद्य उत्पादन र खाद्य पहुँचमा पनि कमी हुँदै जान्छ। मानिसलाई सक्रिय र स्वस्थ जीवन बाँच्नको लागि प्रशस्त आहार चाहिन्छ। त्यही आहार जोहो गर्ने काम कृषिले गरिरहेको हुन्छ। जलवायु परिवर्तनले गर्दा कृषक र कृषिले मान्छेलाई पुग्दो गरी खाद्य सुरक्षाको सञ्चिति गर्न दिँदैन। प्रत्येक सबैमा खाद्य पहुँच पुर्याउनु नै कृषि विकासको पहिलो खुड्किलो हो। तर हालको विश्व जनसंख्यालाई खुवाउनका लागि पर्याप्त खाद्य उत्पादन हुन सकेको छैन। आकाशे खेतीमा निर्भर नेपाल जस्तो विकासोन्मुख मुलुकहरूमा त झन समस्या बल्झिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि कृषिमा उपज घटेकाले विश्वको 10% भन्दा बढी कुपोषित छन्। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आजको कार्यक्रममा जलवायु परिवर्तनको विषयमा समसामयिक विषयको जानकारी, कृषि प्रणालीमा जलवायु परिवर्तनले पारेको असरको बारेमा एक रिपोर्ट, बालीनाली हुर्काउनका लागि जलवायु परिवर्तनले के असर गर्छ भन्ने सवालमा गरिएको छलफल र यही विषयमा कृषकहरूसँग सोधिएको जनआवाज आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआतमा जलवायु परिवर्तन सम्बन्धी जानकारी।
जलवायु परिवर्तनका कारण विश्वका हरेक बालबालिका प्रभावित हुने एक अध्ययनले देखाएको छ। हाम्रा आफ्नै बच्चाहरूसँग जलवायु परिवर्तनका बारेमा कुरा गर्दा धेरै अभिभावकहरूलाई गाह्रो लाग्न सक्छ। यसरी बच्चाहरूलाई हानि र चिन्ताबाट जोगाउन चाहनु स्वाभाविक हो। तर यदि तपाईँको बच्चा हुर्काउँदो उमेरमा छ र विद्यालय जान सक्छ भने उनीहरूले पहिले नै जलवायु परिवर्तनको बारेमा स्कूलमा अनलाइन वा आफ्ना साथीहरूबाट सुनिसकेका हुन्छन्। अचम्मको कुरा, बालबालिकाहरूले जलवायु परिवर्तनको बारेमा धेरै भावनाहरू महसुस गर्न सक्छन्। जस्तै चिन्तित, डरलाग्दो, दुखी र क्रोधित हुनु, जुन जलवायु परिवर्तनको रूपमा अनिश्चित र विनाशकारी कुराको लागि एकदमै स्वाभाविक प्रतिक्रिया हो। आफ्नो बच्चासँग जलवायु परिवर्तनको बारेमा उनीहरूलाई पहिले नै के थाहा छ र उनीहरूलाई यस विषयमा कस्तो लाग्छ भनेर अभिभावकले सोचिदिनुपर्छ। तपाईँको बच्चाले पहिले नै कति जान्दछ र व्यक्त गर्न सक्छ भनेर अनुमान लगाउन विद्यालय शिक्षाले पनि सघाउन जरुरी छ। बच्चाहरूमा वातावरणको डर र आशाहरू सुन्न कहिलेकाहीँ बच्चासँग बसेर उनीहरूलाई सुन्न पर्ने युनिसेफ नेपालले सुझाएको छ।
जानकारी पछि अब लागौ अर्को विषय वस्तुतिर। जलवायु परिवर्तन न्यूनीकरणका प्रयासहरूले ऊर्जाको मूल्य बढाउँदा खाद्यान्न महँगो भएको छ। खाद्यान्न उत्पादनको लागि आवश्यक पर्ने पानी नहुँदा नेपालका आधा कृषक मारमा परेका छन्। यसै सम्बन्धी एक रिपोर्ट।
उत्पादनको लागि मौसम उपयुक्त नभएपछि जमिनको प्रतिस्पर्धा बढ्न सक्छ। माटोको उचित सदुपयोग नहुँदा खाद्य अभाव भई बजार महँगिएर भोकमरी र अनिकाल लाग्ने गर्दछ। जलवायु परिवर्तनसँग सम्बन्धित चरम मौसमी फेरबदलले कृषि उत्पादकत्वमा अचानक फेरबदल ल्याउने गरेको छ। नेपालमा मात्र नभई यसको असर अन्य मुलुकमा पनि उत्तिकै छ। गर्मीमा तातो लहर चल्नाले विश्वको मुख्य उत्पादन हुने क्षेत्रहरूमा उत्पादनमा कमी आएको छ। रूस, युक्रेन र कजाकिस्तान जस्ता मुख्य शहरहरूमा पनि खाद्य पदार्थको मूल्यमा अत्याधिक वृद्धि हुन पुग्यो। यसरी बढ्दो मूल्य वृद्धिले आम मानिसहरूलाई गरिबीमा पार्न बाध्य तुल्याएको छ। दशकौंदेखि नै विश्वमा पर्याप्त रूपमा जलवायु परिवर्तन भइसकेको छ र यो शताब्दीको दोस्रो आधामा विश्वव्यापी औसत सतहको हावाको तापक्रम 0.4 देखि 2.6 डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको भन्नुहुन्छ कृषि तथा हावापानी विभागका मौसमविद विनोद बाबु ढकाल।
तपाईँको तापक्रम वृद्धि भएपछि के हुन्छ भने बाली नाली चाहिँ चाँडो पाक्ने हुन्छ क्या। तापक्रम बढ्यो, तापक्रम बढेपछि चाँडो पाक्छ। त त्यो चाँडो पाक्दाखेरि तपाईँको त्यो जुन बाली नालीको जस्तै अब धानको गहुँको कुरा गर्नुपर्दा जुन त्यो दानाहरू हुन्छ नि, दानाहरू तपाईँको पुष्ट हुन सकेका हुँदैनन्। पाक्न चाहिँ पाकिसकेको हुन्छ, पुष्ट हुँदैन, अनि त्यसले गर्दा पके पनि हाम्रो उत्पादनमा घट्ने नै देखिन्छ होइन। जब हामी तापक्रम बढेको पाउँछौँ, तापक्रम बढे पछाडि चाहिँ बाष्पीकरण धेरै हुन्छ होइन। बाष्पीकरण धेरै हुने गर्दा चाहिँ सुक्खापन बढ्छ। अझै यदि हामी त्यहाँ सिँचाइको सुविधा छ भने चाहिँ पक्कै पनि सिँचाइले त्यसलाई घटाउन सक्छ, त्यो बाष्पीकरणको त्यो पानीको सुक्खापनलाई। तर हामीले आकाशीय पानीको भर पर्ने अवस्था छ भने त अब पानी पर्यो भने ठिकै छ, पानी पर्यो भने सुक्खापन बढ्छ। सुक्खापन बढे पछाडि पक्कै पनि त्यो बाली नालीलाई चाहिने जुन तपाईँको त्यो मोइस्चर हो, त्यो मोइस्चर कम हुन्छ। त्यो मोइस्चर कम भएपछि त्यसले फेरि अब उत्पादनमा ह्रास हुने सम्भावना रहन्छ होइन। अनि त्यस्तै गरी तपाईँको तापक्रमकै वृद्धिको कारणले गर्दा हाम्रो अहिले भइरहेका वर्षाको प्रक्रियामा पनि एकदमै असर गर्ने गर्छ क्या। तापक्रम वृद्धि भएपछि त्यो हामीले भन्छौँ नि आरी घोप्टे पानी भन्ने गर्छौँ। र त्यसै ठाउँमा हुने कृषि उत्पादनहरू, कृषि बालीहरू, जस्तै अब भनौँ न हाम्रो स्याउको कुरा गर्नुपर्दा स्याउ अब त्यसै ठाउँमा फुल्न हुने हो। त्यहाँ तपाईँको तापक्रम बढी भए पछाडि त्यो स्याउको पनि त्यहाँको स्याउको जुन उत्पादन हुने हुन्छ नि त्यसमा पनि अब घट्छ कि भन्ने खालको एउटा त्यो खालको डर पनि पैदा भयो।
कृषि र खाद्य उत्पादन प्रणालीको पहिलो आधार नै हरित गृह ग्यास उत्सर्जनको प्रमुख स्रोत हो। कृषि उपज ओह्रालो लागेसँगै पशुजन्य उत्पादनहरूको माग बढ्दो छ, तर उत्पादन चाहिँ घट्दै गएको छ। जलवायु परिवर्तनको कारणले गर्दा कृषिको भावी पुस्तालाई निराश नबनाउला भन्न सकिँदैन। तापक्रम र कार्बन डाइअक्साइडमा क्रमिक वृद्धिले बालीहरूको उत्पादन बढाउन सक्ने थप अनुकूल परिस्थितिहरू निम्त्याउन सक्छ। विशेष गरी चरम गर्मी र खडेरीले बाली फुल्ने क्रममा प्रतिबन्धित हुने सम्भावना हुन्छ। जलवायु परिवर्तनका कारण 21औं शताब्दीमा धेरै क्षेत्रमा बाली उत्पादन घट्ने बाली विज्ञहरूले प्रक्षेपण गरेका छन्।
तपाईँ रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। कार्यक्रमको अबको श्रृंखलामा बाली नाली विकासको लागि मौसम परिवर्तन र जलवायु परिवर्तनले के कस्तो असर पार्छ त भनेर वातावरणविद भूषण तुलाधारसँग छलफल गर्नेछौ। हामीले यो जलवायु परिवर्तनको कारण चाहिँ विभिन्न खालको प्रदूषणहरू हुने, तापक्रम बढ्ने, जनजीवनमा प्रभाव पार्ने जस्ता विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। जलवायु र जीवनको के सम्बन्ध छ यहाँको विचारमा?
जलवायु र जीवनको धेरै नै सम्बन्ध छ होइन। हाम्रो जीवनमा जति पनि हामी क्रियाकलाप गर्छौँ, साधारण कुरा सास फेर्नेदेखि लिएर हामी हाम्रो जीवनयापन गर्नको लागि पानी खोज चाहिन्छ, हामीलाई पानी खोज्छौँ अथवा हामीलाई काम गर्नुपर्नेछ, हामीको जीविका उपार्जन गर्नको लागि कृषि गर्छौँ होला, कतिले अन्य काम गर्छ होला। यो सबै हाम्रो जीवन चक्रमा जलवायु अथवा भनौँ न वातावरणकै ठुलो भूमिका हुन्छ। र विशेष गरिकन अझ हाम्रो जस्तो देशमा त हाम्रा नागरिकहरू अन्य ठाउँभन्दा बढी नै प्रकृतिमा निर्भर छन् होइन। कृषि प्रणाली पनि धेरै सो यो मनसुनमा निर्भर हुन्छ, पानी चाहियो भने पनि हामी प्रकृतिमा निर्भर हुन्छौँ त्यसै धेरै। त्यसैले पनि यो प्रकृतिमा निर्भर हुनु भनेकै प्रकृतिको एउटा महत्त्वपूर्ण अङ्ग भनेको जलवायु प्रणाली हो हामी। अनि त्यसैले त्यसमा धेरै निर्भर हुने भएको हुनाले त्यसमा केही परिवर्तन आइहाल्यो भने हाम्रो जीवनमा परिवर्तन आउन सक्ने सम्भावना बढी हुन्छ।
जलवायु परिवर्तन चाहिँ यहाँको विचारमा किन हुन्छ?
जलवायु परिवर्तन मानवीय कारणले पनि हुन्छ, प्राकृतिक कारणले पनि भइरहेको हुन्छ। तर अहिले जुन हामी जलवायु परिवर्तन भनेर बढी चर्चामा छ, यो चाहिँ यो प्राकृतिक भन्दा पनि मानवीय कारणले भइरहेको छ भनेर वैज्ञानिकहरूले भन्दै आएका छन्। मानवीय कारणले भन्दाखेरि जुन विकासको नाममा हामीले प्रदूषण गरिरहेछौँ अथवा कार्बन डाइअक्साइड जस्ता ग्यासहरूको उत्सर्जन बढाइरहेछौँ अथवा भनौँ खनिज इन्धनहरू पेट्रोल डिजल कोइला जस्ता इन्धनहरू बालिरहेछौँ, त्यो बाल्ने क्रममा हुने प्रदूषणले गर्दाखेरि अथवा अझ भन्ने हो भने हरित गृह ग्यास जुन भन्छ मिथेन भयो कार्बन डाइअक्साइड जस्ता ग्यासहरू उत्सर्जन बढ्दाखेरि त्यसले हाम्रो वायुमण्डलमा भएको त्यो ग्यासहरू हाम्रो वायुमण्डलमा गएर बस्छ र त्यसले बिस्तारै पृथ्वीको तापक्रम बढाउँछ, अथवा भनौँ न सूर्यको जुन किरण पृथ्वीमा आउँछ पृथ्वीले त्यसलाई फेरि रिफ्लेक्ट गरेर माथि पठाउँछ, तर त्यसलाई फेरि तल पठाएर बिस्तारै पृथ्वीको तापक्रम बढ्छ र पृथ्वीको तापक्रम बढ्नुको साथसाथै त्यस्तै गर्दाखेरि मौसम प्रणालीमा र अन्य क्षेत्रमा पनि जुन परिवर्तन आइरहेको हुन्छ त्यसलाई नै हामी जलवायु परिवर्तन भन्ने गर्छौँ।
यो प्रदूषणले चाहिँ विशेष गरी यहाँले भर्खरै भन्नुभयो नेपाल चाहिँ अझ बढी प्रकृतिमा निर्भर छ भन्नुभयो, त्यसमा चाहिँ माटो प्रदूषण धेरै नै देखिएको छ, माटो प्रदूषणले चाहिँ मानव स्वास्थ्यमा कसरी असर पार्छ?
अब माटोको प्रदूषण कसरी हुन्छ त भन्दाखेरि तपाईँले, अथवा माटो प्रदूषण नै भनेको के हो भन्दाखेरि माटोमा खराबी आउने होइन, प्रदूषण हुने भनेको त्यही हो। हामीलाई हानि पुर्याउने वस्तुहरू माटोमा मिसियो भने, जस्तै भनौँ न फोहोर मैलाकै कुरा गर्ने हो भने पनि फोहोर मैला हुनु भनेको पनि एक हिसाबले माटोको प्रदूषण हुने हो, तपाईँ प्लास्टिक भन्नुहोस् अथवा अन्य फोहोरहरू फाल्ने, अथवा माटोमा हामीले विभिन्न रसायनहरू जब मिसाउँछौँ कीटनाशकहरू होला अथवा रासायनिक मलहरू होला त्यो मिसाउँदाखेरि पनि माटोको गुणस्तर बिग्रिँदै जान्छ र त्यो सबै गर्दाखेरि दुईवटा तिनवटा कुरा हुनसक्छ। एउटा त माटोमा जुन प्रदूषण हुन्छ त्यो फेरि हाम्रो शरीरभित्र आउन सक्छ किन भन्दाखेरि माटोमा उब्जनी भएको खाना नै हामी खान्छौँ भन्दाखेरि त्यो चक्रबाट हाम्रो शरीरमा आएर त्यस्तै हाम्रो शरीरमा स्वास्थ्यमा हानि पुर्याउन सक्छ एक भयो। दोस्रो भनेको माटोमा यदि प्रदूषण बढ्यो भने त्यसबाट राम्रो उब्जनी भएन भने त्यो हाम्रो खाद्य सुरक्षामा पनि त्यसले चाहिँ असर पर्न सक्छ, त्यस्तै पनि स्वास्थ्यमा असर पर्न सक्छ र माटोमा भएको विविध माटोमा प्रदूषण बढेर त्यसबाट फेरि डाइरेक्टली पनि रोग कीटाणुहरू मार्फत छ त्यसले गर्दाखेरि पनि स्वास्थ्यमा असर पर्न सक्छ।
यो बेमौसमी फल लाग्छ विभिन्न खालका चाहिँ अब भनौँ न फलै नलाग्ने होइन यावत कुराहरू छन्, यो पनि जलवायु परिवर्तनकै असर हो
केही मात्रामा हामी भन्न सक्छौँ। जलवायु परिवर्तनले अघि भने जस्तो के गर्छ भन्दाखेरि तापक्रममा वृद्धि गरिदिन्छ, त्यसले गर्दाखेरि जुन हाम्रो चाहिँ मौसम हो हाम्रो मौसमीय प्रणाली हो जुन बेला पानी पर्नुपर्ने हो जुन बेला अलिकति जाडो हुनुपर्ने हो गर्मी हुनुपर्ने हो त्यो सिस्टम त्यो प्रणाली खलबलिन जान्छ, जसले गर्दाखेरि त्यो प्रणालीमा भर पर्ने जति पनि हाम्रो अन्य प्रणालीहरू छन् जति कृषि भयो होइन अथवा जल के अरे जलस्रोतकै कुरा गर्ने हो भने पनि त्यसको लागि पनि असर गर्छ। अतिवृष्टि अनावृष्टि जस्ता घटनाहरू बढ्न थाल्छन्, यसले गर्दाखेरि निश्चय पनि कृषि प्रणालीमा अथवा हाम्रो फलमा उब्जनीमा त्यसले असर गर्छ।
जस्तो मानव विकासको सुरुवाततिर चाहिँ जुन प्रकारको जुन समयमा फल लाग्थ्यो जुन समयमा सिँचाइ गर्ने हो जुन समयमा वर्षा हुन्थ्यो त्यो समयमा हुन छोडेर अहिले चाहिँ एकदमै बदलिएको छ मौसम भनिन्छ होइन, यो हुनुको कारण चाहिँ के होला यहाँको विचारमा?
अघि भने जस्तै अलिकति प्राकृतिक पनि हुनसक्छ, बेला बेलामा मौसममा एकनाशको हुँदैन होइन, अलिअलि परिवर्तन त हामीले त्यो एक्सपेक्ट गर्न सक्छौँ, तर अलि धेरै हुन थालेपछि यो किन भएको होला भनेर हेर्ने हो भने अहिलेको धेरै वैज्ञानिकहरूले भनेको त्यही हो कि यो हामीले साधारणभन्दा बढी नै अथवा हामीले अनुमान गरेभन्दा बढी नै तापक्रमको वृद्धि भइरहेछ, जसले गर्दाखेरि त्यो तापक्रम वृद्धिले पानी पर्ने जुन साइकल छ त्यसमा असर गरिरहेछ, जस्तै हामी कहाँ मनसुन भन्छौँ होइन त्यसमा असर गरिरहेछ, जसले गर्दाखेरि यस्तै घटनाहरू घटिरहेछ, पानी पर्ने समयमा धेरै पानी नपर्ने अथवा एकैचोटि बढी पानी परिदिने अथवा लामो समयसम्म पनि पानी नपर्ने खडेरी जस्ता घटनाहरू वृद्धि भइरहेकोले त्यसले विभिन्न क्षेत्रमा असर गर्छ, कृषिमा त असर पर्दै नै भयो।
हजुर, जलवायुले यो कृषिमा पारेको असर न्यूनीकरण गर्नको लागि चाहिँ यहाँको विचारमा नीति निर्माताहरूले अब के गर्नुपर्छ, के विषयमा सोच्ने बेला आएको छ जस्तो लाग्छ यहाँलाई?
अब साधारणतः हामी के भन्छौँ भन्दाखेरि तिनवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ भनेर, एउटा भनेको जलवायु परिवर्तन हुने अथवा गर्ने जुन क्रियाकलापहरू छन् त्यसमा अलिकति नियन्त्रण गर्ने अथवा जुन मानवीय क्रियाकलापहरू मैले अघि भने खनिज इन्धनहरूको प्रयोग कोइला तपाईँको पेट्रोलियम जस्ता खनिज इन्धनहरूको बाल्ने जुन काम छ त्यसलाई अलिकति कन्ट्रोल गर्ने र अन्य कुराहरू पनि छन् जसले गर्दाखेरि हाम्रो कार्बन उत्सर्जन घटाउने। अब त्यो भनेको जलवायु परिवर्तन कम गर्ने भन्दा पनि हाम्रो आफ्नो लागि पनि हो प्रदूषण घटाउने भनेको। अघि भने जस्तो स्वास्थ्यको लागि पनि राम्रो हो, जस्तै काठमाडौँमै हेर्ने हो भने डिजल पेट्रोलको धेरै यातायातका साधनहरू चलिरहेछ, जसले गर्दाखेरि वायु प्रदूषण बढिरहेछ, हाम्रै स्वास्थ्यमा असर गरिरहेछ। त्यसलाई विद्युतीयमा रूपान्तरण गर्न सक्यो भने जलवायु परिवर्तन कम गर्न पनि सहयोग पुर्याउँछ, साथसाथै वायु प्रदूषण हाम्रो स्वास्थ्यमा पनि सुधार ल्याउँछ। त्यो एकातिर छ। दोस्रो भनेको हामीले जतिसुकै गरे तापनि अन्य देशहरूले पनि धेरै यसो उत्सर्जन गरिरहेकोले जलवायु परिवर्तन भइरहेछ, हुनेवाला छ। भनेपछि त्यो जलवायु परिवर्तनले के हुन सक्छ भनेर त्यो असरलाई बुझेर त्योसँग जुझ्ने क्षमताको विकास गर्ने। जस्तै तपाईँले भनौँ न यस्ता यो अतिवृष्टि अनावृष्टि जस्ता घटनाहरू बढी हुन्छ भनेर हामीलाई थाहा छ भने त्यसबाट जुझ्ने कसरी त भनेर त्यसको त्यो जुझ्ने हाम्रो जुन चाहिँ शक्ति छ त्यसमा विकास गर्ने। जस्तै अब भनौँ न ल अहिले यो डढेलोका घटनाहरू बढिरहेछ, किन भन्दाखेरि लामो ड्राई सिजन हाम्रो भइरहेछ भने डढेलोसँगलाई नियन्त्रण गर्ने हामीसँग सिप हुनु पर्यो, औजार हुनु पर्यो र त्यस्तै सिस्टमहरू विकास गर्नु पर्यो। त्यसैले दोस्रो भनेको जलवायु परिवर्तनको असरहरूलाई कम गर्ने अथवा असरसँग जुझ्ने क्षमता हाम्रो विकास गर्ने। र तेस्रो भनेको चाहिँ फेरि हामीलाई के थाहा छ भन्दाखेरि जलवायु परिवर्तनको असर धेरै जसो चाहिँ गरिबहरूलाई नै बढी हुन्छ अथवा जसलाई चाहिँ जो चाहिँ बढी प्रकृतिसँग नजिक बसिरहेछ होइन कृषकहरूलाई पर्छ होला। भनेपछि त्यो जुन असर पर्छ उहाँहरूलाई जुन चाहिँ नोक्सानी भएको छ त्यसलाई हामीले कसरी उहाँहरूलाई सहयोग गर्न सक्छौँ त्यो सिस्टमहरू विकास गर्ने। जस्तै भनौँ न इन्सुरेन्सको सिस्टमहरू होइन खाद्य प्रणालीमा अथवा कृषि प्रणालीमा पनि त्यो बिमा को सिस्टमलाई अलिकति विकास गर्न सक्छ कि यसलाई हामी हानि नोक्सानी जुन हुन्छ त्यसलाई परिपूर्ति गर्नको लागि पनि प्रणालीहरूको विकास गर्ने। त्यो सबै हामीले मात्रै गरेर पनि हुँदैन, हामी आफैले सकेसम्म गर्ने त्यस र अरू मुलुकहरूलाई पनि त्यसमा प्रेरित गर्ने अथवा सहयोग आह्वान गर्नु पनि हुन्छ।
हजुर, जस्तो यहाँले उठाउनु भएको विषयमा चाहिँ आम नागरिक भनौँ न सामान्य मान्छे जो प्रकृतिसँग निर्भर छ उहाँहरूलाई नि जलवायु परिवर्तन भनेको के हो, यसको असर के हो, हामीलाई यो किन भइरहेछ, बेमौसमी चाहिँ फलहरू किन लागिरहेछ, माटो किन प्रदूषित भइरहेछ भन्ने कुराको सामान्य पनि जानकारीको अभाव हुन सक्छ। यो अवस्थामा चाहिँ जनचेतनाको लागि नीति निर्माताहरूले के गर्नुपर्छ तपाईँको विचारमा?
जनचेतना भनेको यो सबै तहमा चाहिन्छ, सबभन्दा पहिला नीति निर्माताहरूलाई नै चाहिने भएको छ होइन। हामीले हाम्रो विकासको मोडल बनाउँदाखेरि अथवा हामीले देशको विकास कसरी गर्ने भनेर सोच्दाखेरि यो कुरा ध्यान गर्नमा राख्नुपर्ने हुन्छ कि अब आइन्दा आउने दिनहरूमा जलवायु परिवर्तनले हुने असरलाई पनि ख्याल गरेर हाम्रो चाहिँ डिजाइनहरू गर्नु पर्यो, प्लानिङहरू गर्नु पर्यो। त्यो महत्त्वपूर्ण छ। जस्तै भनौँ न हामीले मेलम्ची खानेपानी आयोजना बनाउनुको लागि दशकौँ खर्च गऱ्यौँ, अरबौँ खर्च गऱ्यौँ, तर त्यसले जलवायु परिवर्तनले गर्दाखेरि जुन चाहिँ बाढी आयो त्यसले गर्दाखेरि त्यस त्यो अहिले ड्यामेज भएको छ भने त्यो त्यस्तो सम्भावनाहरू अरू ठाउँमा पनि हुन्छ। ठुल्ठुला प्रोजेक्टहरू र सानसानो पनि काम गर्दाखेरि त्यसमा ख्याल गर्नुपर्ने हुन्छ। धेरै लामो समयसम्म पनि पानी नपर्न हुनसक्छ भन्दाखेरि त्यो पानीलाई स्टोर कसरी गर्ने, हामीले जमिन मुनि पानीलाई कसरी स्टोर गर्न सकिन्छ, यस्ता खालको आयोजनाहरू चाहिन्छ। त्यसैले त्यो खालको जुन जनचेतना अभिवृद्धि गर्नुपर्ने भनी भनेको छौँ त्यो नीति निर्माता, हाम्रो विभिन्न सरकारी तहमा काम गर्ने कर्मचारीहरू, विकासमा काम गर्ने अन्य व्यक्तिहरूलाई चाहिन्छ भने अर्को कुरा सर्वसाधारणको कुरा गर्दाखेरि जलवायु परिवर्तन भने के हो र उहाँहरूको जीवनमा त्यसले के असर गर्न सक्छ त्यो क्लियर सिम्पल भाषामा त्यो बुझाउन सक्नुपर्छ। त्यसको लागि जुन हाम्रो विभिन्न संरचनाहरू छन् होइन कृषिको कार्यालयहरू छन् अथवा चाहिँ हाम्रो शिक्षा मार्फत पनि गर्न सकिन्छ, विभिन्न हाम्रो जुन नेटवर्क छ त्यसलाई प्रयोग गरेर सबै तहमा पुर्याउनु पर्छ। र यो फेरि असर एउटा क्षेत्रमा मात्रै हुने होइन, जस्तै भनौँ न अहिले डेङ्गु फैलिरहेको छ देशभरि नै भने यो डेङ्गु भनेको पहिला भनेको तराईतिर मात्रै अलिअलि आउँथ्यो, अहिले त माथि पनि आउन थालेको छ। किन भन्दाखेरि त्यो तापक्रम वृद्धि हो भने त्यो डेङ्गुबाट कसरी बच्ने भन्ने कुरा अब त सबैलाई सम्झाउनु पर्नेछ नि त। त्यसैले हरेक क्षेत्रमा जलवायु परिवर्तन त्यसको असर र त्यसबाट कसरी बच्ने भन्ने कुरा चाहिँ जनचेतना अभिवृद्धि गर्नै पर्छ र त्यसको लागि कुनै एउटा निकायले मात्रै होइन सबै त्यसमा लाग्नुपर्ने हुन्छ। र यस सम्बन्धी शिक्षा भनेको हाम्रो जुन साधारण यो विभिन्न क्रिया कार्यक्रमहरू हुन्छन् त्यसमै हामीले चाहिँ समय गरेर लानुपर्ने हुन्छ।
हजुर, यहाँले आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद यहाँलाई।
हस्, हजुरलाई पनि धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वातावरणविद भूषण तुलाधार। बालीनाली हुर्काउनका लागि जलवायु परिवर्तनले के असर गर्छ त भनेर हामीसँग छलफल गर्दै, जलवायु परिवर्तनले बालीनाली हुर्कने, फल्ने र कोपिला लाग्ने समयमा के कस्तो परिवर्तन भएको छ त भनेर हामीले केही कृषकहरूलाई नै सोधेका छौं।
नमस्कार, मेरो नाम सीता देवी रिमाल हो। घर मेरो नुवाकोट। जाडो महिनामा अत्याधिकै जाडो, गर्मी महिनामा अत्याधिकै गर्मी, अनि अब यो बाली नाली खोल्ने मेलामा यो सिजनमै भएन। कुन सिजन कुन सिजन भने जस्तो बर्खा हिउँ जस्तो, हिउँ बर्खा जस्तो त्यो भएर बाली नालीको चाहिँ खै केही उपलब्धि गर्न सक्ने स्थिति नै छैन। साउन असार ताक तन मन फर्सी पनि त हार साध्य थिएन, अब अहिले एउटा फर्सी खाऊ भने छैन, जान्छ जम्मै भत्याएको जु मरेर जान्छ है। अनि सिजनमा केही चिजै हुनलाई गाह्रो छ। घाम लायो भने घाम अत्याधिक, जाडो आयो भने जाडो अत्याधिक। मौसमको कारणले हो कि रोगहरू यो माटोहरू मरेर रोग लाएर हो, केही बुझ्नै सकिँदैन।
म श्रीराम खड्का धादिङबाट। अब किरा लाग्छ, रोगहरू लाग्छ, अनि त्यसको लागि चाहिँ पहिला पहिला जस्तो राम्रो उत्पादन लिन सकिँदैन। अनि त्यो उत्पादन जसरी हामीले चाहिँ अर्को विषादी अरू कुनै औषधि नहालिकन चाहिँ उत्पादन लिनै सकिँदैन। एकचोटि हामीले प्रयास गरे पनि हो, थोरै लगाएर त्यसलाई चाहिँ नहालिकन फलाउन भनेको, जस्तो बाङ्गो टिङ्गो फल्ने अनि त्यसमा फेरि रोगले समातिहाल्ने क्या, छुट्टै रोप्दा पनि केही नलाग्ने, उत्पादनै नहुने। यदि फलिहाल्यो भने त्यो कस्तो भने सिधा नहुने, बाङ्गो हुने, अनि त्यसमा खाना योग्यै नबन्ने क्या, त्यस्तो चाहिँ समस्याहरू चाहिँ देखा परिरह। त्यसको लागि चाहिँ हामी जसरी पनि थोरै मात्र भए पनि विषादी अरू कुनै केमिकल युक्त औषधि नहालिकन उत्पादनै लिन सकिएन। त्यो चाहिँ अब यो वातावरणको कारणले नै होला, त्यो पहिलाको जस्तो नभएर अहिले वातावरणमा विभिन्न किसिमको प्रदूषणहरू फैलिएको कारणले होला, त्यो पहिलाको जस्तो भनौँ समयमै पाक्ने, समयमै उत्पादन हुने नभएर अहिले कि ढिलो कि चाँडो, अनि त्यसपछि पहिलाको जस्तो पुरानो बिउहरू पनि नभएको, अहिले जम्मै हाइब्रिड बिउहरू प्रयोग गर्नुपर्ने, पहिलाको जस्तो पुरानो बिउहरू चाहिँ हामीले लगाउँदा पनि त्यसबाट उत्पादन चाहिँ हुँदैन हुन्छ। जस्तो फर्सी, फर्सी अब त्यो हामीले लगायो भने त्यो यहाँ फल्दै फल्दैन, एउटा मुन्टाको लागि मात्रै हुन्छ, त्यो कैँडाहरू बन्दै बन्दैन, किरा लागिहाल्छ। जस्तो काँक्रै पनि पहिला पहिला लगाएको त्यो हजुरबाहरूको पालामा भएका त्यो त्यस्ता राम्रा राम्रा काँक्राहरू अहिले अह
रन्जु खड्का खान योग्य फलफुल अन्न बाली केही पनि नहुन थालेको धेरै वर्ष भयो। अब विभिन्न नयाँ प्रकारको बिबिजन आउँछ, अनि त्यस्तै किसिमको रोग किराहरू आउने, त्यस्तै भएर अब अहिले चाहिँ राम्रो उत्पादन एकदमै भएकै छैन। जस्तो धानमा पनि त्यस्तै रोग लाग्ने, काउली लगाए चाहिँ काउलीमा पनि त्यस्तै, सबै त्यस्तै भएर अहिले चाहिँ हामीले केही पनि राम्रो खालको चाहिँ उत्पादन लिनै सकेका छैनौँ। अब नयाँ नयाँ आउँछ बिउ पर्व आउँछ, अब त्यो आए पनि रोग लाग्ने, बिचमै अब कुहिने, अब यस्तै यस्तै भएर मर्ने, यस्तो भएर हामीले सफल उत्पादन लिनै सकेका छैनौँ। बिचारी बिना त हामीले कुनै नै बोट बिरुवा लगाएर उत्पादन लिन सक्दैनौँ। अब बिचै हाल्नु पनि बाध्यता छ, अब हाल्नै पर्ने भएर हाल्छ।
कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिनै लाग्यो। तपाईलाई कार्यक्रम जलवायु र जीवन सुनेर कस्तो लाग्यो त? कार्यक्रमको बारेमा केही प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउनुहोला। अर्को साता यही समयमा कार्यक्रमको साथमा फेरि आउने नै छौ। आजको कार्यक्रमबाट म पार्वती खड्का र हरिरेमाल बिदा हुन्छौ। नमस्कार।